रेडियो नेपाल हो। बिहान 11 बजेको समाचारमा स्वागत छ, म उषा लोहनी। नेपाली कांग्रेसको 14 महाधिवेशन अन्तर्गत गए राति गरिएको मतगणनाबाट विभिन्न 3 प्रदेशमा नयाँ नेतृत्व चयन भएको छ। जस अनुसार प्रदेश नम्बर 1 उद्धव थापा, बागमती प्रदेशमा इन्द्रबहादुर वानिया र लुम्बिनी प्रदेशमा अमरसिंह पुन सभापतिमा विजयी हुनुभएको छ। बागमती प्रदेश सभापतिमा इन्द्रबहादुर बानिया 1085 मत प्राप्त गरी प्रदेश सभापतिमा विजय हुनुभएको हो। त्यस्तै नेपाली कांग्रेसको प्रदेश नम्बर 1 सभापतिमा उद्धव थापा विजय हुनुभएको छ। रातभर मतगणनापछि आज बिहान सार्वजनिक मतपरिणाम अनुसार गुरूराज घिमिरेलाई मात्र 2 मतले पछि पार्दै थापा प्रदेश सभापतिमा विजय हुनुभएको हो। कांग्रेसको निर्वाचन समितिका अनुसार विजयी थापाले 844 मत प्राप्त भएको हो भने घिमिरेले 842 मत ल्याउनुभयो। त्यसै गरी लुम्बिनी प्रदेश कांग्रेस सभापतिमा निर्वाचित अमरसिंह पुनले 852 मत प्राप्त गर्नुभएको निर्वाचन समितिले जनाएको छ। यसअघि कांग्रेसको कर्णाली सभापतिमा ललित जंगसाई, गण्डकी प्रदेशमा शुक्रराज शर्मा र सुदूरपश्चिम प्रदेश सभापतिमा वीरबहादुर बलायर निर्वाचित हुनुभएको थियो। विवाद जारी रहेका कारण 2 नम्बर प्रदेशमा भने कांग्रेसको प्रदेश निर्वाचनको टुंगो लाग्न सकेको छैन। सर्लाही बाहेक अन्य सबै जिल्लाको मतदाता नामावली पठाइसकेको भए पनि सर्लाहीको नाम पठाउन नसक्दा त्यहाँको अधिवेशन अन्योलमा परेको नेपाली कांग्रेस केन्द्रीय निर्वाचन समितिका सचिव जगन्नाथ श्रेष्ठले जानकारी दिनुभयो। निर्वाचन समितिको सचिव श्रेष्ठले 2 नम्बर प्रदेशको निर्वाचन सम्बन्धमा केन्द्रीय नेतृत्वले निकाल्ने समाधानका आधारमा अगाडि बढ़न सकिने पनि बताउनु भएको छ। राष्ट्रपति विद्यादेवी भण्डारीले समाजमा रहेका विकृति र विसंगतिको अन्त्य गर्न कानूनमा आवश्यक परिमार्जन नीति तथा कार्यक्रमको प्रभावकारी कार्यान्वयन हुनुपर्ने बताउनु भएको छ। लैंगिक हिंसा विरूद्धको 16 दिने अभियान अन्तर्गत सामुदायिक वन उपभोक्ता महासंघले हिजो काठमाण्डुमा आयोजना गरेको कार्यक्रममा राष्ट्रपति भण्डारीले लैंगिक हिंसा अन्त्यका लागि नीति र कानूनको निर्माण तथा त्यसको प्रभावकारी कार्यान्वयनमा सम्बद्ध निकायको ध्यान आकर्षण गराउनुभयो। संसदको शिक्षा तथा स्वास्थ्य समितिले नेपालमा कोरोना भाइरसको नयाँ स्वरूप ओमिक्रोनको संक्रमण प्रवेश हुन नदिन भारतसँगको सीमा नाकामा हुने आवागमन नियन्त्रण गर्न सरकारलाई निर्देशन दिएको छ। समितिको सिंहदरबारमा हिजो बसेको बैठकले कोरोना विरूद्ध खोपको पूरा मात्रा लगाएको प्रमाण तथा पीसीआर रिपोर्टका आधारमा मात्रै यात्राको अनुमति दिने गरी व्यवस्था मिलाउन निर्देशन दिएको हो। बैठकमा स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोद खतिवडाले कोरोनाका कारण थप क्षति हुन नदिनु सरकारको पहिलो प्राथमिकता भएको र यसका लागि सरकारले सम्भव भएसम्म सबै स्रोत साधन र उपायहरू अपनाउने बताउनुभयो। जनकपुर धाममा राम जानकी विवाह पञ्चमी महोत्सवको 4 दिन आज तिलक उत्सव गरिँदैछ। हिजो 3 दिन धनुष यज्ञ मनाइयो। त्रेता युगमा भगवान रामले धनुष भाँचेर सीतासँग विवाह गरेको धार्मिक विश्वासमा रामको प्रतीकात्मक रूप धारण गरेका बाल बालिकाले पनि धनुष भाँच्ने अर्थात धनुष यज्ञ कार्यक्रम गरेको जानकी मन्दिरका महन्त राम तपेश्वर दासले जानकारी दिनुभयो। त्रेता युगमा भगवान राम र आदर्श नारी सीताबीच विवाह भएको सम्झनामा जनकपुर धाममा प्रत्येक वर्ष 1 हप्तासम्म धूमधामले विवाह पञ्चमी महोत्सव मनाउने गरिन्छ। प्रसिद्ध सीताराम विवाह पञ्चमी महोत्सवको अवसरमा प्रदेश नम्बर 2 सरकारले मंगसिर 22 गते बुधबार सार्वजनिक विदा दिएको छ। यस्तै जनकपुर धाम उपमहानगरपालिकाले विवाह पञ्चमी महोत्सवलाई दृष्टिगत गरी नगरका सामुदायिक तथा निजी विद्यालयमा 3 दिन सार्वजनिक विदा दिने निर्णय गरेको छ। जनकपुर धामको जानकी मन्दिरमा जारी सप्ताहव्यापी कार्यक्रम विवाह पञ्चमी महोत्सवको उपलक्ष्यमा मंगलबारदेखि बिहिबारसम्म संस्था बन्द गर्ने निर्णय गरेको जनकपुर धाम उपमहानगरपालिकाका शिक्षा युवा तथा खेलकुद महाशाखाका प्रमुख मेहीलाल यादवले जानकारी दिनुभयो। वर्षा र सहकालका देवता रातो मच्छिन्द्रनाथलाई यही मंगिर 23 गते बुगमतीबाट पाटन लगिने भएको छ। मच्छिन्द्रनाथलाई 6 महिना पाटन र अर्को 6 महिना बुगमती राख्ने चलन छ। मच्छिन्द्रनाथलाई केही सुरक्षाकर्मी र काठमाडौँ उपत्यकावासीको सहभागितामा बाजा गाजा सहित खटमा बोकेर पाटन ल्याउने 32 पाने जू संघका अध्यक्ष यज्ञ रत्न साक्यले जानकारी दिनुभयो। अब अन्तर्राष्ट्रिय समाचार। भारतको उत्तर पूर्वी राज्य नागाल्याण्डमा गस्ती गरिरहेका सैन्य टोलीले असावधानीवश गोली प्रहार गर्दा कम्तीमा 13 जनाको मृत्यु भएको छ। अन्तर्राष्ट्रिय संचार संस्था बीबीसीका अनुसार कोइला खानीमा काम गर्ने कामदार चढ़ेको ट्रकमाथि सैन्य टोलीले गोली चलाएका थिए। विशेष सूचनाका आधारमा विद्रोहीहरू आसाम राइफल क्षेत्र नजिक गतिविधि गरिरहेका भनेर खोज तलासीमा निस्केको सेनाले ती मजदूरहरूलाई विद्रोही ठानी कार्यवाही गरेको बुझिएको छ। र इण्डोनेसियाको जावा प्रान्त स्थित सुमेरु पहाड़मा ज्वालामुखी विस्फोट हुँदा कम्तीमा 14 जनाको मृत्यु भएको छ भने धेरै मानिस घाइते भएका छन्। हिजो भएको ज्वालामुखी विस्फोटका कारण 11 गाउँ प्रभावित हुनुका साथै सयौं मानिस घरविहीन भएको अधिकारीहरूले बताएका छन्। घटनामा परि अन्य 10 मानिस अझै हराइरहेको अन्तर्राष्ट्रिय संचार माध्यम अल जजिराले जनाएको छ। बिहान 11 समाचार सकियो। अर्को समाचार 12 बजे प्रसारण हुनेछ। रेडियो नेपाल सुनिरहनुहोला। हवस् त, नमस्ते।